العالمين الحمد لله كما هو أهل والصلاة السلام على سيد المرسلين وشفيع المذنبين وخاتم النبيين بالقاسم محمد وآله الطيبين الطاهرين المعصومين. دعاء إمام الزمان عليه الصلاة والسلام. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا ناصرا ودليلا وعينا حتى تسكنه أرضك وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. صلوات محمد. اس کی آواز تھوڑی بڑھا دے. صلوات پر محمد و آل محمد. أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد بسم الله الرحمن الرحيم والذي بعث في الأميين رسولا منهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وَإِنْ كَانُوا مِنْ قَبْلَ فِي ظَلَالٍ مُبِينٍ. صلوات Our topic is same as secrets of success that already we discussed in four lectures and we are continuing same topic in English. Why some people are happy and why some people are unhappy in this life. Why some people are successful and some people are failure in this life. And there's a lot of research done by many universities in the field of modern psychology. And It's a wonderful research I have done by many universities, and this lovely result of these research, according many universities research, they are telling us your happiness and your success and your gladness depend on quality of your relationship. How is your relationship with your parents? How is your relationship with your wife? How is your relationship with your neighbor? How is your relationship with other friends who are working with you? The quality of your life depends on quality of your relationship. Before, people were thinking, if we are very rich, so we will be happy. This belief is totally wrong. For example, if you are a very rich person, but your wife is abusing you, your children is abusing you, they are not giving you respect, they are not listening to you, you are never, they don't like you, don't love you. So what is the benefits of this money and wealth? So actual real success and real happiness depend on the quality of your relationship. And if we discuss life after here, how is your relationship with your God? How is your relationship with Allah subhanahu wa ta'ala? How is your relationship with your Prophet Muhammad sallallahu alaihi wa sallam? So the most important thing is your relationship. Because people are giving importance to money and wealth more than relationship. That's why they are not happy. They have money, they have wealth. Because they are thinking the most valuable thing in our life is money. That is wrong. Do you know, if you go and write in Google suicide, which countries people are doing more suicide in every year, you can find sometimes USA, sometimes European countries, sometimes Japan, mean the rich countries, not poor countries. Rich people are doing suicide, not poor people. So the richness is not success. The richness is not happiness. Richness is not giving you peace of mind. No? If your own son is abusing and insulting you, so you can be happy. If your wife is not listening to you, if your neighbor don't like, they hate you. So look, the most important thing in the field of modern psychology is your relationship. How your relationships are strong with your Allah subhanahu wa ta'ala. How your relationships are strong with your Imam al-Zamana. How your relationship is strong with Ahlul Bayt. If these relationships are strong, so you are stronger. You will be more strong. If these relationships are weak, then you are weak. Salawat bar Muhammad wa Ali. Also in this life, your relationships are very important. If you want peace of mind, if you want lovely life, you want healthy life. So how can you make good relationship with everyone? Do you know, if everyone love you, respect you, you get happiness, you get gladness. But everyone hate you, dislike you, it is a big problem for you. It is a stress for you. So my dear friend, actually real success is your relationship. The most important thing, most valuable thing is relationship. Do you know, because this is the problem, there are a lot of divorces I know in Europe, USA. Only this divorce happened, the reason was $5,000. Okay? Because of $5,000 guy gave, this man gave divorce. And now the same guy, now he's suffering from tension, stress. He said, Maulana, I have my daughter, I divorced my wife, I can't see my daughter. No, my daughter is going to marry. It's a big problem for me. I can't see her. I said, why you have given divorce? Because there was loss of $5,000 only. Because this is the wrong belief. People are giving most valuable thing, they are thinking most valuable thing is money. This 100% wrong belief. There's lot of fights between mu'mineen, between brothers, between relations. These relationships are breaking because of the money. Understand, this is a very important thing. Which is most important thing in your life? That is your relationship. How is your relationship? First with your Allah subhanahu wa ta'ala. After then, Hazrat Muhammad Mustafa sallallahu alayhi wa sallam. And after that is Imam. And after that, your parents. And after that, your wife, your children, your brothers, your sisters, your mothers, your uncles. That's why Quran is saying, قطع رحم, means if you are disconnecting these relationships, this sin is great, great, very great sin. And because of that sin, there is a hadith, your life will be reduced. So look, the best thing, if you want happy life, if you want good life, learn good relationship, make a good relationship. But how can we make good relationship with everyone? It is not easy. Salawat bar Muhammad. For example, our neighbor is not a good person. He is very rude. He is parking in front of our door. And sometimes he blocking us. This type of problems, is very little. Look, and then we become angry. If you haven't control on your anger, you can't make good relationship with your wife, can't make good relationship with anyone. Then, what is the result? Result is that, if we want good relationship, then we must achieve good habits. We must develop good habits. If we have good habits, then we can able to make relationship with everyone. This is a very good saying. They are saying, win yourself, then win everyone. Salawat bar Muhammad. How can we win ourselves? By developing good habits. So my dear friend, the most important thing is your habits. Without good habits, you can't make good relationship. And this is a lovely saying. Why some people are successful and why some people are failure. This is a lovely saying. The successful people have successful habits. It's not a luck. Because of good habits, they are successful. Successful people have successful habits, and failure people have failure habits. Why some people are failure? Because of some failure habits, because of some bad habit. Why some people are successful in this life and life after here? Because of good habits, good habits. And this is the saying of Imam Khomeini, rahmatullah alayh.
in his lovely book, 40 Hadith, Chahal Hadith, Arbaeen Hadith, is very powerful book. You must read this book. Really, this book is like, if you read this book, is equal to reading 100 books. It's very powerful book. I can't see a book, a spiritual book, like 40 Hadith. Really, I'm saying. It's very powerful. It's available on internet. al-islam.org in English, in Urdu, in Persian, in Arabic is available. It's very powerful. Really, if you want good habits, you must read this book, 40 Hadith. You will change yourself. This book will change your habit. And after that, I'm recommending, I'm giving a reference of the another book which is very important. That is Great Sin of Ayatollah Dastgheb. And this is also very important book. Everyone must read. This book is a great sin. Gunahane Kabira, Zunube Kabira. These books are actually making a person like angel, more than angel, more better than angel. And give you the true formulas, how you develop habits. So look, the successful people have successful habits. And failure people have failure habits. Salawat bar Muhammad wa Ali Muhammad. آقای شما همه انگلیسی میفهمی یا من علکی حرف می انگلیسی حرف میزنیم صلوات بر محمد و بر محمد اونا که انگلیسی نمیفهمن دستا رو بلند کنن بالا یکی یکی نه شرم نکنی دیگه اونا که نمیفهمن ما بفهمیم خیلی خوب بسیار صلوات بر محمد و آل محمد Look, the good habits are hard to form. If you want to make a good habit, it's not easy. Good habits are hard to form, but easy to live. For example, if you develop habit of a patient, sabr, is the part, 50% iman is sabr, and 50% iman is shukr. And the sabr is the head of iman. If there is no head, there is no iman. So there is no sabr, no patience, no iman. For example, if you are developing one habit, like a patient, and you are patient in each and every occasion, even actually environment, everywhere you are patient, this is the patient sabr. Whole your life is safe. You are actually saving your time, your life, and everything. If you are developing one habit, salawat bar Muhammad wa Ali Muhammad. Sabr. So the good habits are hard to form, but easy to live. And the bad habits are easy to form. Any bad habits for abusing, smoking, drinking is very easy. But hard to live. This bad habit will destroy then your whole life. So look, you have to think about good habits. How you develop good habits. Like a patient. Anger is a very bad habit. We discuss 2-3 days. Salawat bar Muhammad wa Ali Muhammad. Because of anger, people are losing their life. Because according to medical science, anger is cause of 27 diseases. And today I will tell you how many diseases person is suffering And the cause, the reason is anger. And because of anger, people are doing divorce. They are all losing their personal life. Because of anger, people, they lost their children. The children left them. They don't know where their children, because of the anger. And because of anger, people, they lost their business. So look how many losses. If you are not removing one bad habit, you can lose your good friends because of anger. And it's not good for your health. And even for your iman, for your piety, it is just like a poison. If you are an angry person, this anger will destroy your good deeds, your worship, your namaz, everything. For example, helping orphan is a great reward, great sawab. If you are giving money, or if you are bringing up an orphan, yatim, is very, very great sawab in Islam. For example, one person, he is doing this great job for 40 years. He's helping an orphan. The orphan was without mother and father. He's doing mercy on that guy, that person, that child. And now, after 40 years, what happening? This guy is very angry. This man is very angry. That orphan disobeyed him, and he became angry. Okay? And he said one or two sentences only in anger. As we say in Urdu or Persian, namak nashanas, namak haram. Only one sentence. I'm helping you for 40 years and you're disobeying me. If you are saying only one sentence in anger, Quran is telling you, وَلَا تُبْتِلُوا أَعْمَالَكُمْ بِالْمَنِّ وَالْأَذَىٰ. Allah Akbar. 40 years worship. You destroyed within 1 second because of anger. Using one sentence in anger, you destroy 40 years your efforts. So look, anger is not an ordinary thing. Anger will destroy your iman. Anger will destroy your worship. Anger will destroy everything. Even anger make a person so rude, so he will insult his imam. There's a true story in the time of Imam Ali alayhi salam. Salawat bar Muhammad. In Kufa, Imam Ali alayhi salam was going in bazaar. Imam Ali alayhi salam saw a daughter. She was crying. Why you're crying? He said, I'm working in one house, and they told me go and buy some dates. I came and bought. And they say, no, these are not good dates. We don't want. So go. Give back to shopkeeper and get money. I came to this shopkeeper, say, look, this is the same debts, please give us money. And he said, no, I can't give you money. So that's why I'm crying. Imam Ali says, okay, I will help you. Imam Ali came to that shopkeeper and told him, look, this is a small daughter. Take debts and give her money. And that guy was very angry. Even he was Mu'min. He was Shia. He never seen Imam Ali. Even he was lover of Imam Ali. And he said to Imam Ali, who are you? Go away from here. And he hit on chest of Imam Ali. Look, this is the anger. And then all other people, they've said, you know, you are hitting your imam. Then he start crying. So, oh, Imam, forgive me. Oh, Imam, forgive me. Oh, Imam. Imam says, yes, I will forgive you. With what? With this condition. Remove this anger from your character. It's a bad character. So look, if you are angry person, maybe you will hit your imam. Imam Zaman is coming in these majlis. Do you know? There's another riwayah. Every good moment, he is watching, he's doing ziyarat in once, but he don't recognize his imam. Here and Karbala and Najaf in any place. So if you are angry person, maybe you can do same thing. You will hit your imam. So look, anger is the fire, man. If you have anger, you have to remove this bad habit. It's just like a cancer. It destroys all good deeds, destroys your ibadah, destroys your worship, destroys your health, destroys your relationship. And there's no benefits from this anger. Salawat bar Muhammad wa Ali Muhammad. Now today we are going to discuss what we are losing by held in anger. Do you know when we are angry, we are going to in fight and flight mood. What is the fight flight mood? This is the psychological terminology you're using in psychology, modern psychology. Fight and flight mood. What is fight and flight mode? For example, you are going in jungle and you have seen lion. And lion wants to attack you. Now, you have two options. Fight or flight. Run away. If you have gun, kill him. Otherwise, flight, run away. So this is, we are saying fight and flight mood. And when you are in fight flight mood, if you run away, you will run so fast. You never run in your life. Huh? Because lion is coming to kill you. Why? From where you are getting this energy? Now this is a scientific proof, scientific research. Because Allah subhanahu wa ta'ala has given you lovely system. When you are in danger, your brain is releasing some hormones. And these hormones are very fast. They are going to every part of your body. These hormones are going to kidney, going to your liver, to your heart, to your lungs, to your feet, every part of your body. And you are getting extraordinary energy. Understand? This is the fight flight mood. Do you know in Pakistan and India, people are saying, Maulana is aurat ko jin ho gaya hai. Salawat par Imam Mahdi wa Ali. The people are saying, Maulana, ghost go inside this woman. Huh? I say, how ghost can go inside a man or woman? I say, Maulana, look, we four people are giving force. She can sit down, but she's so powerful that we can't control her. This is the fight flight mood, not the jinn. Salawat bar Muhammad wa Ali. Yeah. If she has fear, she will go in fight flight mood. And we are thinking that jinn goes inside. Jinn can't control a human being. If jinn control us, then what can we do on the day of judgment? We say we can't do because jinn was controlling us. We were not free. Salawat bar Muhammad wa Ali. There are jinn, but jinn can't control human being. Okay? So we will discuss on this topic also. So this is the fight flight mood. So when you are become angry, you are going to fight flight mood because anger is like that. Or if you are thinking negatively against any person, also you are going to fight flight mood. My dear friends, fight flight mood is only for if you have danger, and it's very important that God has given us this power in whole life, once or twice or thrice, three times, four times. There's no harm. But if you are going every day 20 times fight and flight mood, so 20 times your brain is releasing these hormones. If these hormones are coming only once in your life, there's no danger. But now these hormones are coming in your body, in your liver, in your kidney, in all your system 20 times every day. Now these hormones for you just like a slow poison. These hormones, if they come every day many times, then just like a slow poison, these hormones destroy your kidney, this hormone destroy your liver, these hormone destroy your heart, these hormone destroy your brain, destroy your digestive system, destroy your nervous system, destroy your every system. That's why anger is haram, because it's harmful. You are harming yourself by anger. You are not harming another person. You are harming yourself by negative thinking. You are not harming another person. By suicide, you are not harming another person. You are harming yourself. Salawat bar Muhammad wa Ali Muhammad. Understand? So that's why Islam says it's haram. And what I told you, the anger and suicide, anger, ghazab, ghussa, or badghumani, these two diseases are cause. These are the spiritual diseases, but these two diseases are cause for the 27 other diseases. Yani ghussa or badghumani, 27 bimariyon ka sabab hai. Isse sugar bhi hoti hai. Heart attack bhi hota hai, brain hemorrhage bhi hota hai, blood pressure bhi high ho jata hai. Kyunki ye hormones jo hai, har din agar nikalte rahe, to ye aapke badan ke liye zahar hai. Zindagi mein ek martaba khatra hai, zindagi ko bachane ke liye agar aaye, koi khatra nahi. Lekin har baar nikalte rahe, to aapki zindagi barbaad hai. Salawat padhi Muhammad wa Ali Muhammad. ایک نیا علم وجود میں آیا. In 1970, new knowledge, new department established in many universities. What is that? Psycho-neuro-immunology. They actually three different substance. Psycho means psychology. Neuro means neurology. Immune, yani immunology. This is a very wonderful research in psychoneuroimmunology. Ye psychoneuroimmunology kya hai? Hazaron logon par inhone tajruba kiya ki jo kal ki behas thi ki kuch log optimistic hain aur kuch log pessimistic hain, kuch log khushguman hain, kuch log badguman hain. Inhone dekha jo log khushguman hain, jo log sabr karne wale hain, jo log gussa karne wale nahi hain, acha guman karne wale hain, to Allah pak unko ek nemat deta hai. Uske baad ye ilm wujood mein aaya, psycho neuro immunology. Immunology yani quwwat e mudafiat, neurology nervous system, سائیکو یعنی سائیکولوجی. تین علم مل کر ایک علم بنا ہے سائیکو نیورو ایمیونولوجی. ہزاروں لوگوں پہ تجربہ کیا کہ جو انسان جو ہے غصے والا نہیں ہے اور جو انسان بدگمان نہیں ہے, خوشگمان رہتا ہے, آپٹومسٹک ہے, ہمیشہ پوزیٹیو تھنکنگ والا ہے, دیکھا جو انسان ہمیشہ خوشگمان ہے, بدگمان نہیں ہے, سوء ظن نہیں کرتا, حسن ظن رکھتا ہے, تو اللہ پاک اسے نعمت یہ دیتا ہے کہ اس کے بدن میں ٹی سیلز زیادہ ہو جاتے ہیں. ہاں جی, اس کے بدن میں کیا ہوتا ہے؟ ٹی سیلز زیادہ ہو جاتے ہیں. یہ ٹی سیلز کیا ہے؟ اللہ کی نعمت ہے. جس کے بدن میں ٹی سیل زیادہ ہوں گے اسے کبھی کینسر نہیں ہوگا. صلوات پڑھی محمد و آل محمد. عرض کردم ان سائیکو نیورو ایمیونولوجی یک علم جدید سال 1970 در دنیا وجود آمده. چرا؟ تجربه کردن افرادی که همیشه خوشگمان هستند، از افرادی که صابر هستند، افرادی که عصبانی نیستند، خدا اونا را یک نعمت در دنیا عنایت میکنه، مرحمت میکنه. اون چه نعمت هست؟ در بدن اونها تی سیل زیاد میشوند. این تی سیل چه بلایی هست؟ کسی که عصبانی نشه بدنش تی سیل زیاد میشه، کسی که خوشگمانه حسن ظن داره بدنش تی سیل زیاد میشه. این تی سیل چیه؟ هر کسی در بدنش تی سیل زیاد باشد هیچ وقت مریض مبتلای مرض سرطان نمیشه. ببین خدا وقتی میگه که حرام است عصبانی نشی، هم دنیا هم آخرت ضرر داره، هم روحانی ضرر، هم بدنی و جسمانی ضرر. عزیزان من، اگر بدگمانی کردید اون آقا را ضرر نرسانیدی، خود مبتلا سرطان میشی. اگر عصبانی شدی اون آقا را ضرر نمیرسانی، خود مبتلا سرطان میشی. خود تجربه کردن افرادی که طلاق میدهند هر دو اخیرا مبتلا سرطان میشن. صلوات بر محمد بفرمایید. طلاقی ها آمار گرفتن. جو لوگ طلاق دیتے ہیں ان کے بارے میں بھی یہی دیکھا کہ اکثر انہیں سرطان کینسر کی بیماری ہو جاتی. غصہ اور بدگمانی سبب ہے کہ ریلیشن ختم ہو جاتے ہیں. اصل ہماری کامیابی یہ ہے کہ ہمارے ریلیشن اچھے رہیں، اللہ پاک سے بھی اچھے رہیں، محمد و آل محمد سے بھی اچھے رہیں، لوگوں سے بھی اچھے رہیں، رشتہ داروں سے بھی اچھے رہیں. جب ریلیشن اچھے رہیں گے تو صحت بھی اچھی رہے گی، ایمان بھی اچھا رہے گا. صلوات پڑھی محمد. بار دیگر صلوات. بار دیگر صلوات. اب غصے پر ہر دن کوئی نہ کوئی ایک نقطہ آپ سنتے ہیں کہ کیسے کنٹرول کریں. ہاؤ کین وی کنٹرول آن اینگر. ایوری ڈے آئی ایم گیونگ یو ون آر ٹو امپورٹنٹ پوائنٹس. ہم لوگ غصے میں کیوں آ جاتے؟ غصے میں آنے کا ایک سبب یہ ہے، کل میں نے ایک دو بتائے تھے، ایک دوسرا سبب آج بتا رہا ہوں کہ ایک سبب یہ ہے کہ جب آپ کنٹرول دیکھ رہے ہیں میرے ہاتھ سے نکل رہا ہے، اب انسان کنٹرول واپس لینے کے لیے غصہ کرتا ہے. صلوات پڑھی محمد. ہاں جی، دیکھ رہا ہے کہ بچے کنٹرول سے نکل رہے ہیں، دیکھ رہا ہے بیوی کنٹرول سے نکل رہی ہے، نوکر کنٹرول سے زیادہ نکل رہے ہیں، تو اب کنٹرول واپس لینے کے لیے آدمی چاہتا ہے میں غصہ کروں تو میں کنٹرول کر لوں، انوائرمنٹ پہ کنٹرول کرنے کے لیے. صلوات پڑھی محمد و آل. جو بھی عادت بری ہوتی ہے عقیدے غلط ہونے کی وجہ سے، یہ عقیدہ بھی غلط ہے. لوگ سمجھتے ہم غصہ کریں گے تو حالات پہ انوائرمنٹ پہ کنٹرول کر لیں گے، غلط. چھوٹا بچہ بھی ہے نا، اگر آپ چاہتے ہیں کہ اس پہ کنٹرول کریں تو اس پہ بھی کنٹرول کرنا مشکل. بچوں کی بھی قسمیں ہوتی، کسی بچے کو جتنا مارے ہیں وہ اور بھی بولتا رہتا ہے، چپ ہی نہیں ہوتا. کنٹرول اگر آپ انوائرمنٹ پہ کرنا چاہتے ہیں تو کبھی نہ سوچیں کہ میں بیوی کو غصے سے بات کروں گا کنٹرول کر لوں گا. اب کسی کی بیوی بد اخلاق ہے، بازار میں بد اخلاقی کر رہی ہے، تو وہ سمجھتا میں غصہ کروں تو اس پہ کنٹرول کر لوں گا. اس نے غصہ کیا، بیوی نے دو چار گالیاں اور سنا دی. صلوات پڑھی محمد. بابا کسی دوسرے پہ آپ کنٹرول نہیں کر سکتے، یاد رکھیں. اگر انوائرمنٹ پہ کنٹرول کرنا ہے تو خود پہ کنٹرول کر لیں، نسخہ یہی ہے. اگر عزت بچانی ہے खुद पे कंट्रोल कर लें, खुद पे इंसान कंट्रोल कर सकता है, हत्ता कि छोटा बच्चा उसमें भी कंट्रोल नहीं करेगा, मारेगा तभी वो कुछ गाली देगा, कुछ बोलेगा, लेकिन आप अगर खुद पे कंट्रोल कर लेंगे तो इन्वायरमेंट पे भी खुद ब खुद कंट्रोल हो जाएगा। सलवात पढ़ी मोहम्मद इमाम। कभी यकीदा ना बनाए कि मैं गुस्से में आ जाऊंगा तो मैं कंट्रोल कर लूंगा, नहीं अजीजान, खुद पे कंट्रोल करें। मौगुफ्तीम बराय इन इंसान असबानी मीशे के इंसान मिकदर हालात कंट्रोल कुने इंसान, वाली हीच वक्त इंसान नमी तुने कंट्रोल कुने, चिरा मुहिमी नस के कंट्रोल उन वक्त है के इंसान बर खुदिश कंट्रोल कुने। अगर शुमा बर खुदिश कंट्रोल ना कुने, हता बर बच्चे कूचे कम नमी तुने कंट्रोल कुने, बच्चे कूचे रा बेजने उन बाद हम जवाब मी दे, زن را اگر بزنونم جواب میده، اگر میخوای عزت و آبروی خود را حفظ کنید همون راه هست که رو خودش را کنترل کنید. صلوات مرحمت بفرمایید. بله، خودش کنترل کردن آسانه، بر کسی دیگر کنترل کردن مشکل. So we are thinking if we control in environment situation, so we show our anger. This is the 100% wrong belief. You can't control on any person, but you have only one choice. That is that. What is that? That you control on yourself. If you control on yourself, then you can control on situation. If you are patient, then you can control on situation. If you are impatient, you are not patient, you can't control on environment and situation. Salawat bar Muhammad wa Ali Muhammad. Jo bhi kharabiyan hoti hain wo galat aqeedon ki wajah se hoti hai. Ye bhi ek aqeeda hai insaan ka. Kal parso aapko sunaya tha ki gusse mein log aate hain, dusre ke bure amal ko dekhkar main isko sabak sikhana hai. और सबक सिखाने में खुद अपना ही नुकसान हो जाता है। सलवात पढ़ी मोहम्मद वाले मोहम्मद। अजीजान गिरम, लिहाजा हम सब को चाहिए कि अपनी इसलाह करें। इस ऑब्लिगेटरी गेट नॉलेज, नॉलेज हासिल करना हर इंसान पर वाजिब, मर्द हो औरत, और खुसूसन इमोशन का नॉलेज। वी हैव टू अचीव दिस नॉलेज ऑफ इमोशन, बिकॉज इफ एनी इमोशन इज कंट्रोलिंग यू, दैट इमोशन विल डिस्ट्रॉय योर लाइफ, डिस्ट्रॉय योर पीस ऑफ माइंड, डिस्ट्रॉय योर फैमिली, डिस्ट्रॉय योर रिलीजन, डिस्ट्रॉय योर ईमान, एवरीथिंग। तो ये इल्म होना चाहिए, और इंशाल्लाह अहले बैत से हजारों नुस्खे मिलेंगे और उनसे हम इस्तफादा करेंगे कि कैसे हम अपने इमोशन पर कंट्रोल करें। सलवात पढ़ी मोहम्मद व आले मोहम्मद। बारह दिगर सलवात। अजीजान गिरामी, असल बात यह है कि हमारे पास हर चीज मौजूद है मगर अमल की कमी है, अमल हम नहीं कर रहे। कुरान व अहले बैत जैसी नेमतें हमारे पास हैं मगर हम उन पर अमल नहीं करते। अगर अमल करते तो दुनिया में इस वक्त बेहतरीन कौम मुसलमानों की। और कुरान ने खुद कहा है, मुसलमानों अगर तुमने अमल नहीं किया, जो भी अमल करेगा वो दुनिया की बेहतरीन कौम बन जाएगी। अमल मुहिम वही है, अमल एक्शन, प्रैक्टिकली यू हैव टू डू व्हाट इज द ऑर्डर ऑफ अल्लाह सुबहाना व तआला, व्हाट इज द ऑर्डर ऑफ अहले बैत। क्या नॉट ओनली बाय नेम वी आर शिया एंड मुस्लिम, बाय प्रैक्टिकल वी प्रूव दैट वी आर फॉलो ऑफ अहले बैत, वी आर फॉलोअर ऑफ कुरान, कुरान अहले बैत इज अ ग्रेट ब्लेसिंग ऑफ अल्लाह सुबहाना व तआला। ये दो अजीम शान नेमतें हैं अल्लाह पाक की, मगर उस पर अमल करें। अगर अमल नहीं करेंगे दूसरों को फायदा होगा। कुरान ने कहा वअतसमू बिहब्लिल्लाह जमीया वला तफर्रकू, अल्लाह की रस्सी को थामे पकड़े रखो, आपस में तफरका नहीं करो। अब जितना तफरका मुसलमानों में है किसी में है ही नहीं।
कोई मस्जिद होगी कहेंगे सुन्नी मस्जिद है, शिया मस्जिद है, वहाबी मस्जिद है, पाकिस्तानी की है, मिस्री की है, इंडियन की। अमल इस आयत पे किसने किया है? मुसलमानों ने नहीं किया, हमसे ज्यादा यहूदियों ने अमल किया। यहूदियों की जो भी सिनागाग में चले जाए एक ही सिनागाग होगा, ये नहीं लिखा होगा कि ये ईरानी यहूदी हैं, अफ्रीकी यहूदी हैं, उनमें भी फिरके, मगर उनका सिनागाग एक है और हमारी मस्जिदें हजारों। कुरान पे हमने अमल नहीं किया, यहूदियों ने अमल किया, इसलिए आज वो सबसे ताकतवर हैं और सबसे कामयाब। कुरान पर उन्होंने अमल किया, हमने अमल नहीं किया। कुरान और हदीस का हुक्म है, उत्लुबुल इल्म मिनल महद इला लहद, इल्म हासिल करो गहवारे से लेकर कहां तक, कब्र तक। हम लोग यहां आ जाते हैं, यहां इतनी फैसिलिटीज है यूनिवर्सिटीज में, हाँ जी, बाहर वाला आए तो उसको चार गुना ज्यादा फीस देनी होती है, मगर हाँ यूनिवर्सिटीज में नहीं पढ़ते हम, टैक्सी चलाने में या दूसरे छोटे कामों में लग जाते। नोबेल प्राइज जो है 100 साल में यहूदियों ने 170 लिए हैं, वो दुनिया में 12 करोड़ हैं, और मुसलमान 1.5 अरब के करीब हैं, मुसलमानों ने 100 साल में नोबेल प्राइज सिर्फ 6 लिए हैं। बताइए जनाब, अमल कौन कर रहा है, इल्म कौन हासिल कर रहा है? कुरान कह रहा है इल्म हासिल करो, हम इल्म हासिल नहीं कर। यहूदी इतने नोबेल प्राइज यहूदियों के पास 170, मुसलमानों के पास 6 नोबेल प्राइज। हम लोग समझते हैं कि पैसा ही कमा, पैसा भी उधर ही होता है जहां इल्म होता है। सलवात पढ़ी मोहम्मद इमाम अली अजीजान। कुरान कह रहे हैं कि कर्जुल हसना दो, कर्जुल हसना एक निजाम इक्तसादी कुरान दे रहा है, लेकिन हम ने कर्जुल हसना का क्या तर्जमा समझा है? एक ने कहा कर्जुल हसना का मौलाना ये तर्जमा है कि पहले किसी से कर्ज ले ले, जब वो वापस लेने आए तो हंसना शुरू कर। सलावत पढ़ी मोहम्मद इमाम। ये हम लोग समझे कर्जुल हसना, यहूदी अपनी कौम के लोगों को कर्जुल हसना देते, मुसलमानों में कर्जुल हसना का कोई कॉन्सेप्ट ही नहीं रहा। कुरान की आयत हमारे यहां, अजीजाने गिरामी, ये जिस मुल्क में आप रह रहे हैं ये सूदी निजाम है, सूदी निजाम में आप खत्म हो जाएंगे, आपको पता ही नहीं चलेगा। सूदी निजाम जुल्म का निजाम है, इसमें टेंशन है, स्ट्रेस है। आप कर्जुल हसने के निजाम को समझें, कुरान ने निजाम दिया है। देखिए निजाम एक तरफा नहीं होता है, कर्जुल हसना एक तरफा नहीं है, दो तरफा है, देना है तो लेना भी है। देखिए मौला अली फरमाते हैं कि एक तरफा हुकूक नहीं होते, उस्ताद का हक शागिर्द पर है, शागिर्द का हक उस्ताद पर होता है, बाप का हक बेटे पर है, बेटे का हक बाप पर होता है, इसी तरह से हाकिम का हक रैयत पर है, रैयत का हक हाकिम पर होता है। कर्जुल हसना दो तरफा है, दो साइड। अब आप देखिए, आप लोग यहां घर ले लेते हैं, घर के बगैर तो गुजारा नहीं है, 5 लाख में आपने घर लिया, 500,000 में, 4.5 लाख आपने दे दिए, अब आपका एक्सीडेंट हो गया, बेरोजगार हो गए, तो बैंक आपसे घर वापस ले लेंगे। यानी सारी उम्र आपने बैंक के लिए कमाया, 4.5 लाख भी गए, घर भी गया, और टेंशन होता है इस निजाम में, अगर नहीं कमाया तो रोड पे आ जाऊंगा। अब आपने देखा ये निजाम जो है इसमें टेंशन है। इस्लाम ने एक बेहतरीन निजाम दिया है, आप अगर उस पर अमल करें तो ये गोरे भी मुसलमान हो जाएंगे, आपके पास आएंगे कि हमें भी ये निजाम दो। कर्जुल हसना एक निजाम है, मसल में आपका वो क्या क्या निजाम है, कम्युनिटी के एतबार से अकेला ये निजाम नहीं चल सकता है। यहूदी यहां पर हमसे भी तादाद में कम है, मगर क्यों कामयाब है बिजनेस में, क्यों कम्युनिटी की तरह फिक्र करते हैं, इज्तमाही फिक्र करते हैं। 80% यहूदी मुसलमान नहीं है बल्कि ईसाई है, मगर ईसाइयों के पास कुछ भी नहीं है बिजनेस में, कुछ नहीं है, जितनी तजारतें हैं वो यहूदियों के पास, इंग्लैंड में, यूरोप में, अमरीका में। क्यों आखिर? क्योंकि अलग अलग आप रहेंगे तो आपकी पावर कुछ भी नहीं है, कुछ भी नहीं। यहूदी अगर एक छोटी सी सुई भी लेता है यहूदी से लेता है, उनका कम्युनिटी का निजाम है। इस मुल्क में अगर आप कम्युनिटी की तरह रहेंगे, मजबूत रहेंगे, अलग अलग रहेंगे, कुछ भी आपकी ताकत नहीं होगी। सलवात पढ़ी मोहम्मद वाले मोहम्मद। मैं आपको एक आइडिया दे रहा हूं, अल्हम्दुलिल्लाह इस आइडिया पे मोमिनीन ने ऑस्ट्रेलिया में भी काम करना शुरू किया है, एक बेहतरीन इक्तसादी निजाम जो कुरान का निजाम है। सिर्फ अल्लाह ने छोटा सा हमें वो समझ का नुक्ता दे दिया कि कर्जुल हसना क्या है।
اب کیا ہے مل کے آپ لوگ جو ہے کوئی زمین لے لے, ایگریکلچر زمین لے لو, ایگریکلچر زمین سستی ہوتی ہے, اور اس کے بعد کاؤنسل سے بات کریں ہمیں یہاں کمیونٹی ہے 200 گھر بنائیں گے 300 گھر بنائیں گے, تو ہر گھر پہ $1,000 آپ کاؤنسل کو دیں گے, ان کا بھی فائدہ ہوتا ہے, وہ آپ کی مدد کرتے. اب جب آپ زمین لیں گے ایگریکلچر, وہ 1 ایکڑ جو زمین ہوگی وہ آپ آرام سے 10,000 میں لے سکتے ہیں, لیکن جب 1 سال 6 مہینے کے بعد کمیونٹی کی حیثیت سے آپ بات کریں گے وہ ہو جائے گی ریزیڈینشل, اور ایسے ہی لوگوں نے کیا ہے, ایڈلیڈ میں کیا ہے, دوسری جگہوں پر کیا ہے. کمپنیز کبھی ریزیڈینشل لینڈ نہیں لیتی ہے, باہر کی کمپنیاں یہی کرتی ہیں, جو کمی زمین ایگریکلچر کو پھر وہ تبدیل کراتے. اب آپ نے 100 ایکڑ زمین لے لی, اس میں فائدہ یہ کہ 100 ایکڑ زمین تو مفت میں امام بارگاہ مسجد اسکول کے لیے نکل آ جاتی ہے. اب آپ نے 10,000 میں زمین خریدی, 1 سال کے بعد جب ریزیڈینشل میں تبدیل ہو جائے گی وہ, اور کیونکہ اس میں کاؤنسل کا فائدہ ہے, ان کو بھی 5 لاکھ ملیں گے, ان کو ٹیکس ملے گا, تو خود بخود جب ریزیڈینشل میں تبدیل ہو گئی اس زمین کی قیمت 1 ایکڑ کی بن جائے گی 50,000, 1 ایکڑ یعنی 4,800, یعنی ہر مومن کو 40,000 کا فائدہ ہو جائے گا. اب اس کے بعد ڈیولپ کریں, ڈیولپمنٹ جب کریں گے تو مثلاً 100 گھر میں اگر ڈیولپ کرتے ہیں تو ایک پلاٹ میں جو ڈیولپمنٹ میں ہم نے معلومات اکٹھی کی ہے تو ڈیولپمنٹ میں $50,000 خرچ ہوتا ہے, 100 گھر اگر آپ ڈیولپ کریں تو 5 ملین, وہ 5 ملین کا بزنس اپنی قوم کو دیں گے, 5 کمپنی بنائیں, آپ الیکٹریسٹی لائیں, آپ واٹر لائیں, آپ گیس لائیں. دیکھیے یہ ہے یہودی اس طرح سے کام کرتے ہیں, یعنی 5 ملین کسی اور کی جیب میں نہیں گیا, مومن کی جیب سے مومن کی جیب میں گیا. اب 5 کمپنیاں جب آپ بنائیں گے, 5 ملین کا آپ جب ٹرن اوور ہوگا تو آپ 200 آدمی ویزے پر اپنے ملک سے بلا بھی سکتے ہیں, مومنین کو بھی لا سکتے ہیں, جو بےچارے مومنین کشتے میں ڈوب رہے ہیں وہ ڈوبیں گے بھی نہیں. یہ کمیونٹی فکر ہوتی ہے, اجتماعی فکر ہوتی ہے. اب جب زمین ڈیولپ ہو جائے گی یہ پیسہ بھی مومنین کا مومنین کے جیب میں جائے گا, تو وہی جو آپ نے 10,000 خریدی, 50,000 خرچ کیا, 60,000, اب وہ زمین کی قیمت جو ہے 1,70,000-80,000 ہوگا, یعنی ہر مومن کو 1 لاکھ کا فائدہ ہوگا. اب یہ زمین اس پہ گھر بنانے کے لیے تیار ہے. اب ہمارے پاس اتنے ماشاءاللہ انویسٹر ہیں افریقہ سے, عرب ممالک سے, وہ آ کے انویسٹ کریں گے, اور وہ کیوں انویسٹ کریں گے, ان کو کیا فائدہ ہوگا, ان کو یہ فائدہ ہوگا کہ یہاں کی نیشنلٹی ملے گی, وہ 3-4 لاکھ گھر آپ کو بنا کر دیں گے, اور اس طرح سے بنائیں گے کہ آدھا ایک گھر اپنے لیے بھی بنائیں گے, جتنا انہوں نے خرچ کیا 3 لاکھ 4 لاکھ وہ حساب لگائیں گے کرائے میں کہ وہ کتنا کرایہ بنتا ہے, اتنے سال وہ پلاٹ جو ہے وہ آپ سے لیز پہ لے لیں گے. اب کیا فائدہ ہوا, بغیر انٹرسٹ کے آپ کو گھر مل گیا. یہ ہے قرض الحسنہ کی تفصیل, جس کو ہم نے نہیں سمجھا اور ہم اسی سودی نظام میں جکڑے ہوئے ہیں. اب آپ نے دیکھا ادھر مومنین کا اگر 100-500 گھر بنائے تو یہ 50 ملین کا پروجیکٹ ہوگا, اس میں 1,000 لوگ آپ مومنین کو باہر سے بھی لا سکتے ہیں, اور اس میں اسکول آپ کا مفت میں بن جائے گا, کیونکہ 500 گھر پہ یہاں قانون ہے اکثر کاؤنسل میں کہ وہ گھر بنا کے اسکول بنا کے دیتے, یعنی 2 ملین کا اسکول آپ کو مفت میں ملے گا. صلوات پڑھی محمد و آل محمد. عزیزان, کیونکہ ہمارے یہاں مشکل یہ ہے کہ ہم ایک ٹریڈیشنل صرف مجلس سننے کے لیے عادی ہیں, یہ اصل گفتگو ہے جس سے قوموں کے اندر اقتصادی انقلاب آئے. لیکن جب تب ہم اقتصادی طور پر مضبوط نہیں ہوں گے, یہ شیعہ جو ہر روز شہید ہو رہے یہ نہیں رکیں گے. اب پھر ہمیں کل پتا چلا ایک بس پوری جو زائرین کی تھی اڑا دی گئی, یہ کیوں کوئٹہ میں شیعہ ذبح ہو رہے ہیں, کیوں کراچی میں, کیونکہ ہم اقتصادی طور پر ضعیف ہیں. اگر ہمارے 40 ٹیلی ویژن ہو جائیں, 40 ریڈیو ہو جائیں, یہ لوگوں کو ہمارے خلاف برین واش کیا جا رہا ہے, سعودی جھوٹا پروپیگنڈا کر رہا ہے, شیعہ کافر ہیں, شیعہ علی کو خدا مانتے ہیں, شیعہ صاحب کو گالیاں دیتے ہیں, شیعہ جو ہے ازواج کو گالیاں دیتے, سب جھوٹ ہے. ہم اس کا جواب نہیں دے پا رہے ہیں, ہمارے پاس میڈیا نہیں ہے کیونکہ اقتصادی طور پہ ہم ضعیف ہیں. جب تک آپ اقتصادی طور پر طاقتور نہیں ہوں گے آپ کی حفاظت نہیں ہوگی. ہم ایک ٹریڈیشنل مجلس سنتے ہیں, ان چیزوں پر بحث نہیں کرتے. اقتصاد ریڑھ کی ہڈی ہے کسی قوم کی, اگر آپ اقتصاد پر مضبوط ہوں گے تو سب کچھ آپ کر سکتے ہیں, ورنہ کسی قوم میں بھی رہیں, کسی ملک میں بھی رہیں, آپ 3rd کلاس کے شہری ہیں. صلوات پڑھی محمد و آل محمد. عزیزان, اور الحمدللہ ایڈلیٹ میں بھی, میلبورن میں بھی اس پروجیکٹ پہ مومنین نے کام شروع کر دیا. بہت آسان ہے, ہر ایک مومن کو فائدہ ہے, اسکول بھی بن جائے گا, کیوں ان ممالک میں بغیر اسکول کے آپ کے بچوں کا فیوچر خطرہ ہے, ان کے ایمان کو خطرہ ہے, ان کے دین کو خطرہ ہے. اسکول بہت زیادہ اہم ہے اور اسکول بنانے کے لیے بہت رقم چاہیے. اس میں خود بخود اسکول اور پھر آپ کو گوشت حلال ملے گا, دہی حلال, پورا بزنس ہماری قوم کو ہوگا. پوری کمیونٹی کی طرح سوچیں, انفرادی سوچ ختم کریں, اجتماعی سوچ پیدا کریں. صلوات پڑھی محمد وآل. آئیے کہ وقت کم ہے, اذان کا وقت نزدیک ہے, خدا سے دعا کریں کہ خدا ہمیں یہ توفیق دے کہ ہم ایک ٹریڈیشنل ازم سے نکل کر حقیقی ریئل اسلام کی طرف. آپ دیکھیے لبنان میں شیعوں کی حالت کیا تھی, بھنگی کی طرح تھی, شیعہ بھنگی سمجھتے تھے, ہر ایک شیعوں کو ذلیل کرتا. آیت اللہ موسیٰ صدر نے اقتصادی نظام دیا جس سے یہ شیعہ اتنے مضبوط ہو گئے. جب تک اقتصاد نہ ہو, جب تک کمیونٹی کی فکر نہ ہو, تو آپ صرف ماتم مجلس کر کے چلے جائیں گے مگر آپ کی نیو جنریشن ضائع ہوتی چلی جائے گی. آپ دیکھیں یہودی, یہودیوں کے اندر غیرت دینی ہم سے زیادہ ہے. ایک یہودی بچہ آپ کو عام اسکولوں میں نظر نہیں آئے گا, گورنمنٹ کے اسکولوں میں نظر نہیں آئے گا, ان کے اپنے اسکول ہیں. ہم مسلمان ہیں, ہم شیعہ ہیں, مگر ہم معصوم بچہ کافروں, شرابیوں, زانیوں کے ہاتھ میں حوالے کر دیتے ہیں. معصوم بچہ ہے, کاغذ کی طرح ہے, اس کے کاغذ پہ اللہ لکھے یا شیطان لکھے, گالی لکھے یا کوئی دعا لکھے. معصوم بچہ جو ہے ہم حوالے کر دیتے ہیں کافروں کی, ہمارے اپنے اسکول نہیں. اسی لیے ہماری نسل ضائع ہو رہی. عزیزان گرام, انشاءاللہ کمیونٹی کی طرح سوچیں, خدا بھی مدد کرے گا. صلوات بر محمد و آل محمد.
اللهم صل على محمد وآل محمد وأجل فرجهم. اللهم صل على محمد وآل محمد وأجل فرجهم. بلند آواز, اللهم وأجل فرجهم. ده مرتبه, يا الله يا الله یا اللہ یا اللہ یا اللہ یا اللہ یا او میرے اللہ, تجھے واسطہ اس مظلوم شہید کا, او جس کی دائیں طرف کی بسلیاں اے بائیں طرف چلی گئی, اور جس کی دائیں طرف کی بسلیاں بائیں طرف جلی گئی, ازادر سمجھ گئے یہ کون شہید ہے, یہ حسن کا یتیم قاسم. آج حضرت قاسم کو وسیلہ بنا کے خدا کی بارگاہ میں, او میرے اللہ تجھے قاسم کے زخمی بدن کا واسطہ, او میرے اللہ
آج ہمارے گناہ بخش دے. عزادارو یہ وہ لاش ہے جو مولا حسین خیمے میں نہیں لا. دو لاشیں مولا خیمے میں نہیں لا. ایک قاسم کی لاش جو سیدھا خیمے میں نہیں لے گئے, خیمے کے در پہ رکے, اور دوسری علی اصغر کی لاش کے ساتھ قدم آگے بڑھے اور پیچھے ہٹے. انا للہ و انا الیہ راجعون. قاسم کی لاش بھی خیمے میں سیدھا نہیں لے گئے, مولا حسین لاش لے کر خیمے میں آئے. خیمے پہ آواز دی, اما فضا ذرا بہن زینب کو بلانا. ہائے بی بی زینب آ گئی. مولا حسین نے فرمایا بہن زینب قاسم کی لاش لایا ہوں. بی بی زینب نے رو کے فرمایا حسین بھیا تیرے ہاتھ تو خالی ہے لاش کہاں. مولا حسین نے فرمایا یہ جو پیٹھ پہ گٹھڑی دیکھ رہی ہو اسی میں قاسم کی لاش کے ٹکڑے آئے. او میرے اللہ قاسم کے صدقے میں آج ہمیں بخش دے سب مل کے. یا غفار یا غفار. بلند آواز یا غفار یا غفار یا غفار یا غفار. اے خدا تو بڑا بخشنے والا ہے, آج ہمارے گناہ بخش دے. آئے عزیزوں جب سادات کا لٹا ہوا قافلہ واپس مدینے آیا, ہائے بشیر نے آ کے اعلان کیا مدینے والوں حسین کا لٹا ہوا قافلہ آ گیا. بس اعلان کا ہونا تھا دروازے کھلے کھڑکیاں کھلی. ہائے جوان دوڑتے ہوئے آئے, بچے دوڑتے ہوئے آئے, 12 سال کے بچے آئے. بشیر سے پوچھا بشیر قاسم آئے ہیں یا نہیں. بشیر نے کوئی جواب نہیں دیا, کہا چلو روزے رسول خدا. تھوڑی دیر میں مجمع بڑھنے لگا, جوان آگے بڑھے, بشیر کا بازو ہلا کے پوچھتے ہیں بشیر علی اکبر ہم شکل پیغمبر آئے ہیں یا نہیں. بشیر نے کوئی جواب نہیں دیا, کہا چلو روز رسول پہ. بشیر کہتا ہے چھوٹے چھوٹے بچے آئے, پوچھنے لگے بشیر آن محمد آئے ہیں. میں نے کوئی جواب نہیں دیا, میں نے کہا چلو روز رسول پہ. بشیر کہتا ہے چھوٹی 3-4 سال کی بچیاں آئی, میرا دامن پکڑ کے پوچھنے لگی بشیر سکینہ آئی ہے. मैंने कोई जवाब नहीं दिया, मैंने कलाज रोज़े रसूल पे चलो, बशीर कहता हजारों का मजमा हो गया, मैंने इस मजमे में एक बीबी को देखा काले बुरके में, उसकी गोद में एक 5 बरस का बच्चा है, ओ बच्चे ने खुद को जमीन पे गिरा दिया, बच्चा दौड़ता दौड़ता मेरे पास आया, मेरी उंगली पकड़ के बड़े प्यार से पूछने लगा, बशीर मेरा बाबा आया है या नहीं। बशीर कहता मेरा दिल हिल गया, अल्लाह जाने ये किस शहीद का यतीम बेटा है, बच्चा बार बार पूछ रहा है बशीर बताओ ना, अगर मेरा बाबा आ गया मैं नए कपड़े पहन लूं, अगर मेरा बाबा आ गया है मैं सर में तेल लगा लूं, अगर मेरा बाबा आ गया मैं आंखों में सुरमा लगा लूं। आए बशीर कहता दिल पे पत्थर रख के मैंने पूछा, ऐ शहजादे तेरे बाबा का नाम क्या है, बच्चे ने बड़े प्यार से कहा अब्बास इब्ने अली, हाय अब्बास इब्ने अली, मैंने कहा शहजादे नए कपड़े न पहन ले, काले कपड़े पहन ले, और सर में तेल न लगाना, सर में खाक डाल दे, तेरा बाबा नहीं आया नहीं।
परवरदिगार तुझे करबला के शहीदों का वास्ता, तुझे शाम के असीरों का वास्ता, ए मेरे अल्लाह हमारे छोटे बड़े गुनाहों को बख्श दे, हमारे वालदेन के गुनाहों को बख्श, जिनका हक हमारी गर्दन पे उनके गुनाहों को बख्श, मेरे अल्लाह अपनी मोहब्बत मारिफत का नूर दे, अहल बैत की मारिफत मोहब्बत का नूर दे, मेरे अल्लाह मौत न देना जब तक सच्ची तौबा न कर लें, जो नमाज रोज़ा हज ज़कात खुम्स कज़ा है वो अदा न कर दें, ये मेरे अल्लाह मौत न देना जब तक किसी बंदे का हक खाया है वो अदा न कर दें, ये मेरे अल्लाह बुरी आदतों से हमें निजात दे, गुस्से से बदगुमानी से हमें निजात, ऐ खुदा हमें इल्म कामिल दे, खुदा हमें अक्ल कामिल दे, ऐ खुदा हमें ईमान कामिल दे, ऐ खुदा हमें तकवा कामिल दे, ऐ खुदा इबादतों की लज्जतें हमें कामिल दे, ऐ खुदा अपने हुजूर का नूर हमें कामिल दे, ऐ खुदा एक लम्हे के लिए तुझसे गाफिल न रहे, ऐ खुदा एक लम्हे के लिए इमाम ज़माना से गाफिल न रहे, ऐ खुदा मरीजों को शिफा दे, ऐ खुदा बेगुनाह कैदियों को रिहाई दे, ऐ खुदा मोमिनीन जहाँ भी हैं उनकी जान माल इज्जत नामूस की हिफाजत कर, जो ज़ालिम मोमिनीन को कत्ल कर रहे हैं नीस व नाबूद कर, ज़ालिमीन के खात्मे के लिए इमाम ज़माना का जल्द ज़ुहूर कर, हमें मौला की ज़ियारत नसीब कर, दुनिया में अमन लाने के लिए हजरत ईसा अलैहिस्सलाम का ज़ुहूर कर दे, ऐ खुदा जो मांगा गया अता कर दे, जो भूल गए हैं वो भी अता कर दे, दुनिया में अगर एक हाजत पूरी करता है कब्र क़यामत में ज़्यादा मोहताज बेशुमार हाजतें पूरी कर दे। एक मोमिन बेचारा मेलबर्न में उसका एक्सीडेंट हो गया अली रज़ा, और मोमिनीन कुछ बस में ज़ायरीन जो हैं वो शहीद हो गए हैं क्वेटा ईरान के रास्ते में, उनके लिए सूरह फातिहा बिस्मिल्लाह अल्हम्दुलिल्लाह रब्बिल आलमीन अना अबुल बिल्लाह रब्बना तकब्बल मिन्ना।